नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको 17 वर्ष पूरा, हत्याकाण्ड अहिलेसम्म रहस्यमय।
धनुषामा जनप्रतिनिधिकै बीचमा महिलामाथि निर्घात कुटपिट, गाउँकै अर्की युवतीलाई युवकसँग हिमचिम गराएको आरोप।
चीनले बनाइदिने पेट्रोलियम भण्डार गृहका लागि नुवाकोटको विदुरमा जग्गा पहिचान, प्रधानमन्त्रीको चीन भ्रमणका बेला अन्तिम सम्झौता गर्ने तयारी।
समुद्रमा क्षेप्यास्त्र तैनाथ गरेर चीनले छिमेकी देशलाई धम्काइरहेको अमेरिकी रक्षा मन्त्रीको आरोप, यो कदमले चीनको व्यापार लक्ष्यमा प्रश्न उठाएको दावी।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एपीएफ र प्रदेश नम्बर 7 विजयी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्त भित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्त भित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दरबार हत्याकाण्ड भएको 17 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो। हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति सहितको निधन भएको थियो। घटनापछि तत्कालीन सरकारद्वारा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दिपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन्। 17 वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। हत्याकाण्ड भएको नारायण हेती दरबारलाई अहिले संग्रहालय बनाइएको छ, तर राजाले लगाउने गरेको श्रीपेज भने अझै पनि सार्वजनिक गरिएको छैन। सुरक्षा प्रबन्ध नमिलेकोले श्रीपेज सार्वजनिक नगरिएको नारायण हेती दरबार संग्रहालयले जनाएको छ।
नुवाकोटको विदुर नगरपालिका 5 बुनिवेशीमा पेट्रोलियम भण्डारण केन्द्र बन्ने भएको छ। चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारण गृहका लागि जग्गा खोज्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवदेव जोशीको संयोजकत्वमा गठित पेट्रोलियम पदार्थ भण्डार गृह निर्माण गर्न जग्गा पहिचान कार्यदलले विदुर नगरपालिका 5 बुनिवेशीमा जग्गा पहिचान गरेको हो। कार्यदलले नुवाकोटका 5 ठाउँमा जग्गाको स्थलगत अवलोकन गरे पनि बुनिवेशीमा जिल्ला समन्वय समितिको नाममा रहेको 89 रोपनी जग्गा उपयुक्त रहेको ठहर गरेको संयोजक जोशीले जानकारी दिनुभयो। गल्छी रसुवागढी सड़क मार्गसँग जोडिएको समथर भूभाग र सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त रहेकाले छनौट गरी प्रतिवेदनमा समावेश गर्न लागि उहाँले बताउनुभयो। 2 वर्ष अघि चीन सरकारले नेपालमा 3 ठूला इन्धन भण्डार गृह बनाइदिने घोषणा गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा घोषणा कार्यान्वयन कार्यदल जग्गा पहिचानमा सक्रिय भएर लागेको छ। चीनले नेपाललाई कम्तीमा 90 दिन पुग्ने इन्धनको भण्डार गृह निर्माणमा चासो देखाएपछि नुवाकोट सहित गोर्खा, तनहुँ, ललितपुर र काभ्रेमा जग्गाको पहिचान अन्तिम चरणमा पुगेको जोशीले जानकारी दिनुभयो।
धनुषाको मिथिला नगरपालिका 9 लालगढ़मा जनप्रतिनिधिकै बीचमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। स्थानीय जनप्रतिनिधि, महिला र समाजकै बीचमा भइरहेको छलफलमा 28 वर्षीय मन्दिरा लामालाई लुगा समेत च्यातेर निर्घात कुटपिट भएको हो। लालगढ़कै एक युवतीको बाहिरको केटासँग हिमचिम रहेको र हिमचिम गराउन मन्दिराकै मुख्य भूमिका रहेको भन्दै छलफलकै क्रममा उनीमाथि कुटपिट भएको हो। कुटपिटबाट घाइते भएकी मन्दिराको ढल्केबारको एक क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबारले जनाएको छ। घटनाका विषयमा मिथिला नगरपालिका नौका वडा अध्यक्ष दीपक जङ थापाले भने आफू छलफलमा पुग्नु अघि नै आरोप प्रत्यारोप हुँदा महिलामाथि कुटपिट भएको बताउनु भएको छ। यस्तै स्थानीय युवतीसँग हिमचिम रहेका भनिएका युवक सप्तरीको कञ्चनरूप नगरपालिका बाह्रका भीमनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
उपचारका लागि भारत गएका राष्ट्रकवि माधव घिमिरे निको भएर आज स्वदेश फर्कनु भएको छ। उहाँ आज दिउँसो नेपाल एयरलाइन्सको विमानबाट नेपाल फर्कनु भएको हो। 79 वर्षीय राष्ट्रकवि घिमिरेलाई सानो आन्द्राबाट रक्तस्राव भएपछि उपचारका लागि भारत लगिएको थियो। मेदान्त अस्पतालमा 10 दिन उपचार गरेपछि उहाँको स्वास्थ्य ठिक भएको परिवारले जनाएको छ। घिमिरेको उपचारका क्रममा लागेको सबै खर्च सरकारले बेहोर्ने यसअघि नै घोषणा गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि सगरमाथा आरोहणको रहर भए पनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि 14 वर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर फर्किएका 5 जना महिला पत्रकारलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा चढ्ने आफ्नो धोको पूरा नभए पनि धेरै नेपालीले आरोहण गरेको देख्दा खुसी लागेको बताउनुभयो। पत्रकार रोजिता बुद्धाचार्य, रोसा बस्नेत, देउराली चामलिङ र कल्पना महर्जनले सगरमाथाको सफल आरोहण गरेका थिए भने प्रिया लक्ष्मी कार्की स्वास्थ्य बिग्रिएपछि 7,000 मिटरबाटै फर्किनु भएको थियो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने पनि बताउनु भएको छ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी वरियतामा अन्याय भएको बताउनु भएको छ। चिनिया कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको 200 वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले पार्टीले वरियतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गर्नुभएको हो। उहाँले आफूले पार्टीभित्रै न्यायका लागि संघर्ष गर्ने पनि बताउनुभयो।
पार्टीमा मेरो वरियताको सन्दर्भमा अन्याय भएको छ, मैले त्यो अन्यायको विरुद्ध पार्टीभित्रै आफ्नो भिन्न मत राखेको छु। म पार्टीभित्र नै सङ्घर्ष गर्छु, त्यसबारेमा न्याय पाउनका निम्ति म आफ्नो लडाईँलाई जारी राख्छु। तर अब बाहिर फेर भन्ने कुराहरू र बाहिर फेर आउने कुराहरू चाहिँ म गर्दिनँ। पार्टीलाई एकजुट बनाउने, पार्टीलाई दह्रो बनाउने, पार्टीलाई अझ सुदृढ गर्ने काममा मेरो आफ्नो योगदान रहनेछ।
नेता खनालले कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै लगातार कम्युनिष्ट पार्टीहरूको एकताका लागि संघर्ष गरिरहेका कारण इतिहासलाई कसैले तलमाथि पार्नुपर्ने अवस्था नरहेको र खुला किताब जस्तै रहेको समेत प्रष्ट पार्नुभयो।
विराटनगर महानगरपालिकामा गुणस्तरहीन काम गर्ने ठेकेदार सहित 3 जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहितको अनुगमन टोलीले विराटनगरको महेन्द्र चोकमा बालुवाले मात्रै इट्टा जोडेर पक्की नाला बनाउन थालेको भेटेपछि टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट म्यानेजर रवि पन्तसहित सुपरभाइजर विनय शाह र साइट सुपरभाइजर देवराज बराललाई प्रहरीले पक्राउ गरेको छ। महानगरले जिल्ला प्रशासन कार्यालयलाई टुण्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरासहित पदाधिकारीलाई कार्यवाही गर्न समेत सिफारिश गरेको छ। कमसल सामान र गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि नछाड्ने महानगरपालिकाले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है, नमस्कार, सन्चै हुनुहुन्छ? ए, म त सिमेन्टको ब्लकको गाह्रो लाउने सिप पो सिक्दैछु। विदेशमा यसलाई मिसन भन्न रहेछन्। मेरो मामाको छोरा चाहिँ ऊ अर्को कुनामा फर्मा लगाउने काम सिक्दैछ। यहाँ सिकाउने सिप त विदेशमा गर्नुपर्ने कामसँग ठ्याक्कै मिल्छ अरे।
अझ गजब त, 1 महिनासम्म सिप सिक्न, खाना बस्न पैसै नलाग्ने, तालिमपछि विदेश जान सहयोग पनि पाइने। अब मेरै साथी त्यसै विदेश जाँदा काम गर्न नसकेर 1 महिनामै फर्कियो। विदेश जान लिएको ऋण कसरी तिर्ने हो भनेर साह्रै चिन्तित छ। हामी त सिप सिकेर मात्र विदेश जाने।
विदेशमा काम गर्न जान इच्छुक व्यक्तिहरूले खाने बस्ने सुविधा सहित सित्तैमा मेसन वा सटरिङ कार्पेन्टर तालिम लिने अवसरका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
आइपुग्यो आइपुग्यो बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
छ वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
71 राजविराट,
कञ्चनपुर महेन्द्रनगर फाँसी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्र नगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर सम्पर्क 98512016646,
वेबसाइट www.romanmotor.com।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
युएसए आईडी को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी दरबार हत्याकाण्ड भएको 17 वर्ष पूरा, हत्याकाण्ड अहिलेसम्म रहस्यमै, धनुषामा जनप्रतिनिधिकै बीचमा महिलामाथि निर्घात कुटपिट, चीनले बनाइदिने पेट्रोलियम भण्डार गृहको लागि नुवाकोटको विदुरमा जग्गा पहिचान लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आय निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य 3-3 रूपियाँ वृद्धि गरेको हो। अब पेट्रोल लिटरमा 113 रूपियाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य 95 रूपियाँ पुगेको छ। आज मध्यराती 12 बजेबाट लागू हुने गरी मूल्य बढ़ाइएको निगमले जनाएको छ। मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर 1.59 रूपियाँ र डिजेलमा 3.49 रूपियाँ घाटा छ। ग्यासमा प्रति सिलिण्डर 140 रूपियाँ घाटा रहेको निगमले जनाएको छ।
सरकारले खेती गर्न मिल्ने जमिनलाई प्लटिङ गर्नै नदिने भएको छ। काठमाडौँमा भएको कार्यक्रममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले देशभित्र रोजगारीको सृजना गरी आन्तरिक उत्पादकत्व वृद्धि गर्न भूमिको वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने बताउनु भएको हो। मन्त्री खनालले भू उपयोग नीतिद्वारा जमिनको वर्गीकरण गरी उपभोक्ता स्तरमा वितरण गरिने पनि जानकारी दिनुभयो। मन्त्री खनालले जमिनको खण्डीकरण रोकेर बढ़ीभन्दा बढ़ी प्रयोगमा ल्याउन यसै वर्षदेखि जमिनको वर्गीकरण गर्ने सरकारको तयारी रहेको बताउनु।
कृषकको लागि अब कृषि योग्य जमिन छुट्टै हुन्छ, व्यावसायिक जमिनको दायरा तोकिन्छ र त्यस्तै गरेर औद्योगिक जमिनको दायरा तोकिन्छ र अव्यवस्थित बसोबास भएकोलाई पनि दायरामा ल्याएर जमिनलाई व्यवस्थापन गरिन्छ। त्यसको अन्तिम तयारी हामीले गर्दैछौँ र आगामी वर्षदेखि यो अभियानकै रूपमा यो सुरु हुन्छ।
काभ्रेको बेथानचोक गाउँपालिकामा आजदेखि आलु महोत्सव शुरू भएको छ। पहिलो पटक भएको आलु महोत्सव उद्घाटन गर्न पुगेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा सहितका अतिथिलाई आलुकै माला लगाएर स्वागत गरिएको छ। बेथानचोक गाउँपालिका र प्रधानमन्त्री कृषि सुपर जोन आलु इकाइले गरेको महोत्सवमा आलुबाट बन्ने परिकार लगायत विभिन्न आलुका स्टलहरू राखिएको छ। काभ्रेमा 9,785 हेक्टर जमिनमा वार्षिक 1,84,622 मेट्रिक टन आलु उत्पादन हुँदै आएको छ।
यस्तै नवलपरासीको सुनवल नगरपालिका 9 स्वाठीमा झण्डै 25 करोड़ रूपियाँको लागतमा 30 मेट्रिक टन क्षमताको सहकारी शीत भण्डार निर्माण हुने भएको छ। केन्द्रीय सहकारी विभागबाट स्वीकृत भएको शीत भण्डार जिल्ला सहकारी संघले कार्यकारिणी समिति निर्माण गरेर योजनाको काम अघि बढ़ाएको हो। संघले 24,80,00,000 रूपियाँ खर्च लाग्ने योजनाको सम्पूर्ण प्राविधिक कार्य गर्नको लागि परामर्शदाता कम्पनी पनि नियुक्त गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट 107 अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विजरल्याण्डको जेनेभा जानुभएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको सम्मेलनमा मन्त्री विष्टले यही जेठ 21 गते सबै देश सहभागी हुने पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ। सम्मेलनमा नेपालका प्रमुख श्रम गन्तव्य मुलुकका मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक एवं उच्चस्तरीय पदाधिकारीसँग मन्त्री वा सचिवका स्तरमा छुट्टा छुट्टै भेटघाट तथा छलफल हुने कार्यक्रम छ।
गृहमन्त्री रामबहादुर थापा बादलले विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाईका साथ कारवाही गर्ने बताउनु भएको छ। ताप्लेजुङमा भएको कार्यक्रममा मन्त्री थापाले देशका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने बिचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबिन गरेपछि कारवाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताउनु भएको हो।
काठमाडौँको कलंकीमा बनिरहेको अण्डरपास एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको चक्रपथ सुधार आयोजनाले जनाएको छ। नेपालमै पहिलो पटक बनिरहेको 800 मिटर लम्बाईको अण्डरपास बाफल र खसी बजारतर्फ 4400 मिटरको छ। चक्रपथ घुम्ने गाड़ी मात्रै अण्डरपासमा गुड्न मिल्ने भएकाले यो सञ्चालनमा आएपछि कलंकी चोकमा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता हट्ने चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाश चन्द्र भण्डारीले दावी गर्नुभयो।
खोटाङको जन्ते ढुङ्गा गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारको काम थालिएको छ। उज्यालो गाउँपालिका भन्ने नारासहित खोट्याङ गाउँपालिका साथ खोटाङ बजारबाट रातमाटा हुँदै गाउँपालिका जोड्ने केन्द्रीय प्रसारण लाइन विस्तारको काम थालिएको हो। विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले 85 पोल सहयोग गरेको गाउँपालिकाले जनाएको छ।
सोलुखुम्बुमा दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पसिमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। हिजो अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलबाट लडेर घाइते भएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ ल्याइएको र उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिनुभयो।
जंगलबाट ल्याएको च्याउ खाँदा 5 थरमा 3 सिकिस्त बिरामी भएका छन्। जंगली च्याउ खाएका फालेलुङ गाउँपालिका 8 आकाशेका बिर्खबहादुर खजुम, छोरा भवानी र बुहारी राजकुमारी बिरामी हुनुभएको छ। बिरामीको जिल्ला अस्पताल 5 थरमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रेफर गरिएको छ।
नेपाल फोटो पत्रकार महासंघ एनएफपीजेले फोटो पत्रकारहरूमाथि धम्की र आक्रमणका घटना बढेको भन्दै सुरक्षा माग गरेको छ। महासंघले 9 बुधे चितवन घोषणा पत्र जारी गर्दै फोटो पत्रकारमाथि सेन्सरशिप बढेको भन्दै सुरक्षा सम्मान र स्वतन्त्र रूपमा पत्रकारिता गर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाई राख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन दोस्रो चरणको अभियान सञ्चालनको तयारी गरेको छ। सरकारले आउने आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा उल्लेख भएको विद्यालय ल्याउँ टिकाउँ र सिकाउँ भन्ने अभियानलाई सार्थक बनाउन वर्षभरि छुटेका विद्यार्थीलाई आउँदो असोज 2 गतेसम्म भर्नामा ल्याउने सम्बन्धी दोस्रो चरणको विद्यार्थी भर्ना कार्यक्रमको प्रस्ताव मन्त्री परिषदमा पेश गर्न लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो।
मेरो पनि भन्नु छ।
धनुषामा जनप्रतिनिधिकै बीचमा महिला कुटिएको खबरमा धेरै जनाले प्रतिक्रिया दिनुभएको छ। नारायण तामाङ लेख्नुहुन्छ, हाम्रो समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण बदलिएको छैन। अर्की युवतीलाई युवकसँग हिमचिम गराएको भन्दै जनप्रतिनिधिकै बीचमा महिला कुटिनु खेदजनक छ। महिला कुटिँदा टुलु टुलु हेरेर बस्ने जनप्रतिनिधिलाई पनि कारवाही होस्।
यसै विषयमा राजु खड्का फेसबुकमा लेख्नुहुन्छ, महिला कहिले बोक्सी भनेर कुटिन्छन्, कहिले मलमूत्र खुवाइन्छ, अनि कहिले त ज्यानै लिएका घटना पनि आइरहेका छन्। सरकारले कडा कानून नबनाउँदासम्म यो क्रम रोकिने छाँट छैन।
सड़क बनाउँदा पर्खालमा सिमेन्ट नहाली बालुवा मात्रै प्रयोग गर्ने 3 विराटनगरमा पक्राउ परेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा शेरबहादुर गुरूङ लेख्नुहुन्छ, सरकारले साना ठेकेदार र कामदारलाई पक्राउ गरेर सुशासनको नाटक गरेको जस्तो लाग्छ। यदि राजनैतिक पक्षपात नहुँदो हो त काठमाडौँका सड़कको बिजोग बनाउने अनि राष्ट्रिय गौरवका आयोजना अलपत्र पार्ने ठूला ठेकेदार पनि पक्राउ परिसकेका हुने थिए। तर यहाँ त ठूलाले जे गरे पनि भएको छ। 15-20 लाखको काम गर्ने ठेकेदार समातेर नागरिकलाई भ्रममा राख्न खोजिएको छ।
भीम केसी लेख्नुहुन्छ, सरकारले गरेको काम एकदमै ठिक छ, तर साना ठेकेदार मात्र होइन ठूला आयोजना ओगटेर बस्ने तर समयमा काम नसक्ने ठूला ठेकेदारलाई पनि कारवाही गर्नै पर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उपेन्द्र राज पाण्डेय र लक्ष्मण कार्की। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खतम पार्यो, खतम खतम
के खतम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्चु पेन्चिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ,
तर हातमा रेन्चु पेन्चिस मात्र भएर के अरू प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह एकदेखि तह चारसम्म मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र?
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ, मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटिभिटी अन्तर्गत नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545-4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब एउटा विदेशको खबर। अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले दक्षिणी चीन सागरमा क्षेप्यास्त्र तैनात गरेर चीनले छिमेकी देशलाई धम्काइरहेको आरोप लगाउनु भएको छ। भ्रमणका क्रममा सिंगापुर पुगेका म्याटिसले चीन सागरमा क्षेप्यास्त्र तैनात गर्ने उसको कदमले चीनको व्यापार लक्ष्यमा प्रश्न खड़ा गरेको टिप्पणी पनि गर्नुभयो। चीनले जुनसुकै बहाना बनाएर क्षेप्यास्त्र खड़ा गरेको भए पनि भित्री उद्देश्य छिमेकी देशलाई धम्काउनु र तर्साउनु नै रहेको म्याटिसको जिकिर छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। काठमाडौँमा चलिरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज प्रदेश नम्बर 7 र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्। त्रिवी मैदान किर्तिपुरमा भएको खेलमा प्रदेश नम्बर 7 ले प्रदेश नम्बर 3 दुई विकेटले हराएको छ। प्रदेश नम्बर 3 दिएको 117 रनको सामान्य लक्ष्य प्रदेश नम्बर 7 39 ओभर 4 बलमा 8 विकेट गुमाएर भेटायो। यस्तै मूलपानी मैदानमा भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रदेश नम्बर 1 9 विकेटले हराएको छ। प्रदेश नम्बर 1 दिएको 128 रनको लक्ष्य एपीएफले 16 ओभर 3 बलमा 1 विकेट गुमाएर भेटायो। आजको हारसँगै प्रदेश नम्बर 1 प्रतियोगिताबाट बाहिरिएको छ।
र सुर्खेतमा आजदेखि कर्णाली प्रदेश स्तरीय रनिङ सिल्ड प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रदेशका 10 जिल्लाका खेलाडीहरू सहभागी रहेको प्रतियोगितामा 304 पदकका लागि 840 जनाले प्रतिस्पर्धा गर्नेछन्। पर्सीसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसुका खेलहरू रहनेछन्।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंग दर्पणको पालो। रंग दर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंग दर्पण जीवन शर्माका गीतहरूमा केन्द्रित छ। यो गीत सुन्दा भरियाहरू मात्र होइन, म
मजदुरीको दुःख भोगेका र देखेका जो कोहीको पनि मन छुन्छ। नसकिन्जेल गीत सुनिरहन मन लाग्छ अहिले पनि। यात्राका क्रममा भेटिएका बुढा भरिया र उनको निधारबाट बगिरहेको पसिना देखेपछि रचेको र गाएको यो गीतले जीवन शर्माको मात्र उच्चाइ चुलिएन, भरिया किसान मजदूर र गरीबहरूका पनि यति सशक्त गीत बन्छन् भन्ने उदाहरण पनि दियो। साना भनेर हेपिएको वर्गका आवाजलाई गीत बनाउने र गाउने शर्मालाई यस्तै गीतहरूले जनताका गायकको परिचय पनि दियो। २०१७ सालमा बागलुङको राङखानीमा जन्मिनु भएका जीवन शर्माले 15 वर्ष हुँदादेखि नै गीत गाउन थाल्नु भएको हो। गरीब भरिया मजदुर किसानका दुःखलाई थपक्कै टिपेर टपक्कै लयमा उतारेपछि सुन्ने जो कोहीलाई पनि उहाँको आवाज नै यही वर्गका लागि बनेको हो भन्ने लाग्छ। उहाँका गीतमा जीवनको चौतारीमा दुःखको भारी बिसाउँदा निस्कने खुइय सुस्केर मात्र भेटिँदैन, पुस्तैनी दुःखको भारीबाट मुक्ति पाउने र खुसीको उज्यालो बिहान आउने आशा पनि देखिन्छ। उहाँका गीत राजनीतिक चेत, वर्ग संघर्ष र वर्गीय मुक्तिका नाराले भरिएका हुन्छन्। जीवन शर्माले गाउँ गाउँका युवालाई समेटेर 2043 सालमा रक्तिम परिवार स्थापना गर्नुभयो, जुन नेकपा मसाल हुँदै अहिलेको राष्ट्रिय जनमोर्चाको सांस्कृतिक संघ थियो र छ पनि। पञ्चायती व्यवस्थामा उहाँका गीतहरू खुल्लम खुल्ला गाउने अवस्था थिएन, जसका कारण उहाँ भूमिगत नै हुनु पर्यो। जुन बेला जीवनकै कठिन अवस्था सामना गरेको सम्झदै अहिले पनि आफू गरीब दुखीको सुनौलो यात्राको खोजीमा संगीत कर्ममा लागिरहेको उहाँ बताउनुहुन्छ।
पञ्चायत कालमा 5-7 वर्ष भूमिगत भएर हिँडियो, कहिले मध्यरातमा कालो घना जंगलको बीचमा रात पनि काटियो, कहिले भीरमा दौड़ाखेरि लडे धन्ने मर्ने स्थितिको पनि आएन। ती हरेक कालखण्डमा म मेरो खुसीले म हिँड्दैछु, सुन्दर सुनौलो संसार निर्माणको निम्ति संगीत बोकेर हिँडिरहेको छु।
राजा हटेर देशमा गणतन्त्र र संघीयता आइसक्दा पनि उहाँको चित्त बुझेको छैन। हिजोसँगै भूमिगत भएका धेरै साथी गीत संगीतबाट पलायन भए पनि सेतै कपाल फुलेका शर्मा देश विदेशका सांगीतिक कार्यक्रम र मेला महोत्सवमा पुगेर पनि जनताकै गीत गाइरहनु भएको छ।
सानो सानो बुकुरो पहाडको छेउमा मेरो घर, त्यही नि साउले खाइदियो अब मलाई झनैकेको डर।
अहिले पञ्चायती व्यवस्था जस्तो कठोर संघर्षको बेला छैन, राजनीतिक व्यवस्था फेरिएको छ, कठोर निरंकुश राजतन्त्र प्रजातन्त्र हुँदै गणतन्त्रमा देश प्रवेश गरिसकेको छ। अब त देशमा संघीय व्यवस्था पनि लागू भएको छ, तर जीवन शर्मा यो बेलामा पनि खबरदारी भने कायमै राख्नुपर्ने धारणा राख्नुहुन्छ। शासक सत्तामा पुगेपछि निरंकुश चरित्र देखाउने र देशकै माटोको सुगन्ध र गरीब दुखीको पीड़ा भुल्ने परम्परा जस्तै बनेको बेला कवि कलाकारले चोर औंलो उठाएर खबरदारी गरिरहनु पर्नेमा जीवन शर्मा दृढ़ देखिनुहुन्छ। समाजमा जस्तै सांगीतिक क्षेत्रमा पनि अनेकौं उतार चढ़ाव र थरी थरीका प्रवृत्ति आए पनि जीवन शर्मा उही रैथाने पारामा आफ्नो परिचय थप उजिलाइरहनु भएको छ।
रोकेर
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको 17 वर्ष पूरा, हत्याकाण्ड अहिलेसम्म रहस्यमय।
धनुषामा जनप्रतिनिधिकै बीचमा महिलामाथि निर्घात कुटपिट, गाउँकै अर्की युवतीलाई युवकसँग हिमचिम गराएको आरोप।
चीनले बनाइदिने पेट्रोलियम भण्डार गृहका लागि नुवाकोटको विदुरमा जग्गा पहिचान, प्रधानमन्त्रीको चीन भ्रमणका बेला अन्तिम सम्झौता गर्ने तयारी।
समुद्रमा क्षेप्यास्त्र तैनाथ गरेर चीनले छिमेकी देशलाई धम्काइरहेको अमेरिकी रक्षा मन्त्रीको आरोप, यो कदमले चीनको व्यापार लक्ष्यमा प्रश्न उठाएको दावी।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एपीएफ र प्रदेश नम्बर 7 विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विश्वसँगै हामी प्रकाश शर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौ। नमस्कार।